السلام علیکم. پاکستان میں سر شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. منی لانڈرنگ اور دہشت گردوں کی مالی معاونت روکنے کے لیے قائم عالمی ادارے فائنینشیل ایکشن ٹاسک فورس کا جون میں شیڈول اجلاس کورونا وائرس کے باعث اکتوبر تک ملتوی کر دیا گیا ہے. اجلاس ملتوی ہونے سے پاکستان کو منی لانڈرنگ اور دہشت گردی کے لیے مالی معاونت کے حوالے سے ایکشن پلان پر جواب کے لیے 4 ماہ کا مزید وقت مل گیا ہے. ایف اے ٹی ایف نے پاکستان کو بتایا ہے کہ ایشیا پیسیفک گروپ کا جون میں بیجنگ میں ہونے والا مشترکہ ورکنگ گروپ جائزہ اجلاس ملتوی کر دیا گیا ہے. پاکستان میں کرونا مریضوں کی تعداد 4,000 سے تجاوز کرتے ہوئے 4,072 ہو گئی ہے، جبکہ ہلاک ہونے والے افراد کی تعداد 58 ہے. گزشتہ 24 گھنٹوں کے دوران کرونا کے مزید 208 کیسز سامنے آئے ہیں. ملک بھر میں آج شب برات منائی جا رہی ہے، لیکن حکومت نے اس موقع پر قبرستانوں میں فاتحہ خوانی کے لیے جانے پر پابندی عائد کر رکھی ہے، اور اس کے ساتھ ساتھ اس رات محافل اور مساجد میں ہونے والی عبادات پر بھی پابندی ہے. پاکستان کے صوبے پنجاب میں کرونا وائرس کیسز کی تعداد میں مسلسل اضافہ ہو رہا ہے. یہ وبا پنجاب کی جیلوں تک بھی پہنچ گئی ہے، اور حکام کے مطابق اب تک مختلف جیلوں میں قید 50 قیدیوں میں وائرس کی تصدیق ہو چکی ہے. حکام کے مطابق لاہور کی کیمپ جیل میں 24 مارچ کو کرونا وائرس کے پہلے مریض کی نشاندہی ہوئی تھی. بڑھتے ہوئے کیسز کے پیش نظر مریضوں کے علاج کے لیے لاہور کی کیمپ جیل میں 100 بستروں پر مشتمل ہسپتال بھی فعال کر دیا گیا ہے. سندھ حکومت نے ایک نوٹیفیکیشن کے ذریعے صوبے بھر میں شب برات کے موقع پر ہونے والے اجتماعات اور قبرستانوں میں جانے پر پابندی عائد کر رکھی ہے. کرونا وائرس کے پھیلاؤ کے پیش نظر ملک بھر کی طرح صوبے سندھ میں بھی لاک ڈاؤن ہے، اور مساجد میں بھی نماز کی ادائیگی کے لیے 3 سے 5 افراد ہی کو جماعت کی اجازت دی گئی ہے. صوبائی محکمہ داخلہ کے نوٹیفیکیشن کے مطابق صوبے میں عیسائیوں کے مذہبی تہوار ایسٹر کے موقع پر ہونے والی تقریبات پر بھی پابندی عائد کی گئی ہے. صوبہ سندھ ملک میں کرونا وائرس سے متاثر ہونے والا دوسرا بڑا صوبہ ہے، جہاں تازہ ترین اعداد و شمار کے مطابق اس وائرس سے 1,036 افراد متاثر ہوئے ہیں، جن میں سے 20 افراد کی موت واقع ہو چکی ہے. خیبر پختونخوا کے اسپتالوں میں کرونا وائرس سے متاثرہ مریضوں کے فوری علاج معالجے کے لیے صوبائی حکومت نے ڈاکٹروں، نرسز اور پیرا میڈیکل اسٹاف کی خالی اسامیوں کو ہنگامی بنیاد پر پر کرنے کا فیصلہ کیا ہے. اس سلسلے میں صوبائی حکومت نے روزانہ اجرت کی بنیاد پر ڈاکٹروں اور دیگر طبی عملے کے اہلکاروں کو بھرتی کرنے کے لیے اخبارات میں اشتہارات شائع کر دیے ہیں. سندھ ہائی کورٹ نے ممنوع لٹریچر رکھنے کے الزام میں گرفتار صحافی نصر اللہ چودھری کو بری کرنے کا حکم دے دیا ہے. انسدادی دہشت گردی کی عدالت نے مذکورہ صحافی کو 5 سال قید بامشقت کی سزا سنائی تھی. سندھ ہائی کورٹ کے جسٹس عبد المالک گادی اور جسٹس راشد اسر پر مشتمل 2 رکنی بینچ نے ملزم کی سزا کے خلاف اپیل پر مختصر فیصلہ سناتے ہوئے انہیں تمام الزامات سے بری کر دیا ہے. افغان حکومت 100 طالبان قیدی رہا کرے گی. ذرائع نے ریڈیو این ٹی وی افغانستان کو بتایا کہ صدر اشرف غنی نے ایک حکم پر دستخط کیے ہیں کہ امن عمل کو آگے بڑھانے کے لیے بگرام سے قیدی رہا کیے جائیں. طالبان نے قطر میں یہ وعدہ کیا ہے کہ رہا ہونے والے قیدی جنگ کے لیے دوبارہ نہیں جائیں گے. امریکہ کے وزیر خارجہ مائک پومپیو نے کہا ہے کہ گزشتہ ماہ ان کے دورہ کابل کے بعد افغانستان میں قیام امن کی کوششوں میں ان کے بقول پیش رفت ہوئی ہے. امریکہ کے وزیر خارجہ نے یہ بات منگل کو واشنگٹن میں ایک نیوز کانفرنس میں ایسے وقت میں کی ہے جب امریکی نشریاتی ادارے این بی سی نیوز نے ایک تازہ رپورٹ میں امریکہ کے موجودہ اور سابق عہدیداروں کے حوالے سے بتایا ہے کہ گزشتہ ماہ افغانستان کے دورے کے دوران امریکہ کے وزیر خارجہ مائک پومپیو نے افغان قیادت کو پیغام دیا تھا کہ اگر کابل میں سیاسی تنازع جاری رہتا ہے تو صدر ٹرمپ افغانستان کے لیے امداد کو ختم کر سکتے ہیں، بلکہ وہ افغانستان میں تعینات تمام فورسز کو واپس بلا سکتے ہیں. ٹرمپ انتظامیہ نے دنیا بھر میں کرونا وائرس سے نبرد آزما ملکوں کی مدد کے لیے $225 ملین اضافی امداد کا اعلان کیا ہے. اس اعلان کے بعد امریکہ کی غیر ملکی امداد کی کل رقم تقریباً $25 ارب تک پہنچ گئی ہے. امریکہ میں 24 گھنٹوں کے دوران کرونا وائرس کے شکار لگ بھگ 2,000 مریض ہلاک ہو گئے ہیں. ایک روز میں ہلاکتوں کی یہ اب تک کی سب سے زیادہ تعداد ہے. خبریں ختم ہوئیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
یہ وائس آف امریکہ ہے۔ کورونا کی عالمی وبا کے دنوں میں خصوصی نشریات کے ساتھ میں ہوں اسد حسن۔ آج کے اس پروگرام میں ہم پاکستان سے تازہ ترین معلومات لیں گے۔ سارہ حسن ہمارے ساتھ موجود ہوں گی۔ امریکہ میں گزشتہ 12 گھنٹوں میں کیا کچھ ہوا، کیا نئے چیلنجز سامنے آ رہے ہیں، کیا اعداد و شمار ہیں، یہ بہجت جلانی آگاہ کریں گی، اور ساتھ ساتھ وہ پوری دنیا سے بھی ایک خلاصہ پیش کریں گی کہ جاپان، اٹلی اور دنیا کے باقی ممالک میں کورونا سے زندگی کیسے متاثر ہو رہی ہے۔ آپ نے سنا ہوگا برطانیہ کے وزیر اعظم بورس جانسن، ان کو گزشتہ روز سے انتہائی نگہداشت کے وارڈ میں منتقل کیا گیا تھا۔ برطانیہ سے اپڈیٹس دیں گے ثاقب راجا، صحافی ہیں اور ہم ٹی وی کے ساتھ وابستہ ہیں۔ ان سے ہم جانیں گے کہ برطانیہ کے اندر کرونا وائرس کس طرح سے اثر انداز ہو رہا ہے۔ کرونا وائرس اور شوبز، وسیم صدیقی سے ہم بات کریں گے اور جانیں گے کہ دنیا میں شوبز کے کون کون سے بڑے نام کرونا وائرس سے متاثر ہوئے ہیں۔ کرونا کے علاوہ دنیا میں اور بالخصوص پاکستان اور افغانستان کے علاقے میں ان دنوں میں کیا بڑی سٹوریز جو ہیں وہ سامنے آئی ہیں، اپڈیٹ کریں گے قمر عباس جعفری۔ اور آخر میں ہم ایک ڈسکشن کریں گے جس میں ہم نیو یارک میں اور پورے امریکہ میں کرونا کے بعد کی صورتحال میں پاکستانی اور دیگر جنوبی ایشیائی کمیونٹی کو کن مسائل کا سامنا ہے۔ جی سامعین، تو چلتے ہیں پھر سب سے پہلے اسلام آباد۔ سارا حسن وہاں سے ہمارے ساتھ موجود ہیں، ان سے کچھ اپڈیٹس لیتے ہیں اور یہ دیکھتے ہیں کہ کورونا سے متعلق کیا کچھ اقدامات کیے جا رہے ہیں، ڈیلی بریفنگز میں کیا بتایا جا رہا ہے، اور وہ جو ولنریبل گروپس ہیں ان تک کیسے پہنچا جا رہا ہے۔ جی سارا، بہت شکریہ آپ کا۔ پچھلے 10-12 گھنٹوں میں کیا کچھ آپ نے نوٹس کیا ہے، کیا کچھ انیشیٹو لیے گئے ہیں، کیا کچھ نیا سامنے آیا ہے؟
جی اسد، پاکستان میں تقریباً 4,000 سے زائد افراد ہو گئے ہیں جن میں کرونا وائرس پازیٹیو پایا گیا ہے، جو کرونا وائرس کے مریض ہیں۔ 54 کے قریب ہلاکتیں ہو گئی ہیں، اور حکومتی طور پہ بھی کہا جا رہا ہے کہ اگلے کچھ دنوں میں مزید کیسز بڑھنے کے امکانات ضرور ہیں۔ پاکستان میں ابھی بھی لاک ڈاؤن ہے، اور 14 اپریل تک یہ لاک ڈاؤن کا سلسلہ جوں کا توں برقرار رہے گا، جس کے بعد 14 اپریل کے بعد اس پہ دوبارہ دیکھا جائے گا کہ کس طرح سے اس لاک ڈاؤن کو ایز ڈاؤن کیا جا سکے۔ پرائم منسٹر کے جو احساس پروگرام کے تحت، وہ تمام افراد جو کہ لاک ڈاؤن کی وجہ سے متاثر ہوئے ہیں، جن کا روزگار متاثر ہوا ہے، یومیہ اجرت پہ کام کرنے والے افراد کو احساس پروگرام کے تحت کل سے، معاف کیجیے گا، بلکہ آج سے جب یہ پروگرام نشر ہوگا، 8 اپریل سے کیش ٹرانسفرز، نقد رقم پرووائڈ کی جائے گی۔ اس کی ڈاکٹر ثانیہ نشتر ہیں، جو وزیر اعظم کی معاون خصوصی ہیں، انہوں نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے طریقہ کار بتایا کہ لوگ ان کو ٹیکسٹ میسیجز کر سکتے ہیں احساس پروگرام کے تحت۔ بعد میں اس کے ڈیٹا کو میچ کیا جائے گا نادرا کے ساتھ، اور بے نظیر انکم سپورٹ پروگرام کا جو ڈیٹا ہے اس کے تحت وہ افراد جن کا روزگار متاثر ہوا ہے لاک ڈاؤن کی وجہ سے، انہیں یکمشت 12,000 روپے دیے جائیں گے، یعنی کہ 4 مہینے کے لیے 3,000-3,000 روپے پر منتھ کے حساب سے۔ اور اس کے تحت 1,20,00,000 افراد جو ہیں وہ کیش گرانٹ سے مستفید ہوں گے۔ اس کے ساتھ ساتھ ہم نے یہ بھی دیکھا کہ پاکستان کے پسماندہ صوبے جو ہے بلوچستان، وہاں ڈاکٹرز اسٹرائک پہ تھے، اور ان کا مطالبہ تھا کہ ان کو حفاظتی کٹس نہیں دی جا رہی، اور ان حالات میں ان کے لیے کرونا وائرس کے پیشنٹس کو ٹریٹ کرنا کافی مشکل ہے، جس کے بعد پاکستان کی فوج کا ریئیکشن سامنے آیا، اور آرمی چیف نے ٹویٹ کی، اور آئی ایس پی آر کی طرف سے ٹویٹ سامنے آئی، جس میں آرمی چیف نے کہا کہ ڈاکٹرز جو ہیں وہ فرنٹ لائن سپاہی ہیں ہمارے لیے، اور آئی ایس پی آر ان کو تمام حفاظتی کٹس اور ماسک پرووائڈ کرے گا، تاکہ وہ ویل اکوپڈ ہو کے پیشنٹس کو ٹریٹ کر سکیں۔
صحیح.
پاکستان میں تقریباً روزانہ کی بنیادوں پہ وزیر اعظم کی ٹیم جو ہے وہ میڈیا کو آگاہ کرتی ہے۔ کیبنٹ کی میٹنگ بھی ہوئی، کیبنٹ کی میٹنگ کے بعد اسد عمر جو کہ وزیر پلاننگ ہے اور فوکل پرسن بھی ہیں، اور اس کے ساتھ ساتھ معاون خصوصی برائے صحت ڈاکٹر ظفر مرزا نے میڈیا کو آگاہ کیا کہ ڈاکٹرز کیونکہ فرنٹ لائن سپاہی ہیں، اور اب پاکستان میں 4,000 سے زیادہ کرونا کے مریض موجود ہیں مختلف ایریا میں پورے ملک میں، اس ایسی صورتحال میں حکومت نے سوچا ہے کہ وہ تمام ہسپتالوں کو براہ راست وینٹیلیٹرز اور حفاظتی کٹس پرووائڈ کرے گی۔ اس سے پہلے صوبائی حکومت کے ذریعے یہ کٹس پرووائڈ کی جا رہی تھی، تو آج انہوں نے کہا کہ کیونکہ ڈاکٹرز کے کنسرن بڑھتے جا رہے ہیں،
صرف یہ نہیں، صرف ڈائریکٹ ہاسپٹل سرکاری اسپتال یا پرائیویٹ ہاسپٹل کے لیے،
نہیں سرکاری اسپتالوں کے لیے، سرکاری اسپتال کے لیے یا وہ ہسپتال جو کہ رضاکارانہ طور پر کرونا کے پیشنٹس کو ٹریٹ کر رہے ہیں ان کو گورنمنٹ سپلائز دی جائیں گی۔ तो ये वो बेसिक आज की वो थी जिसके तहत जो मैंने आपको आगाह किया. इसके साथ साथ पाकिस्तान में लॉकडाउन की वजह से आवाम कुछ थोड़े से परेशान नजर आते हैं. जिस तरीके से शुरू में स्ट्रिक्टली लॉकडाउन पे अमल दरामद हो रहा था, उसको किसी हद तक लोगों ने खिलाफ वर्जी करना शुरू कर दी है. और लाहौर में भी आज हमने कुछ ऐसे मनासिब देखी, कराची में भी देखी, दारुल हुकूमत इस्लामाबाद में भी देखे कि लोग बाहर निकल रहे थे. एक और बात बहुत अहम है कि आज पाकिस्तान में यानी कि 8 अप्रैल को पाकिस्तान में जश्न यानी कि शबरात, जो शबे बारात होती है वो मनाई जाती है. शबे बारात को तमाम मसाजिद में इज्तमात होते हैं, लोग इबादत करते हैं, मसाजिदों को सजाया जाता है. तो इस हवाले से भी जिला इंतजामिया जो है वो नोट कर, उन्होंने भी कुछ रिस्ट्रिक्शन जारी की हैं और उन्होंने कहा है कि इन हालात में किसी भी अफराद को किसी भी किस्म की इज्तिमा की इजाज़त नहीं है.
जी सारा, थैंक यू सो मच, आपने इस्लामाबाद से हमें अपडेट किया. अपना ख्याल रखिए और आप बजाते खुद भी मुश्किल हालात में ये सारा कुछ हो रहा है, काम करें. थैंक यू सो मच आपने हमें अपडेट किया.
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu.
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन. आपने इस्लामाबाद से अपडेट ली. अब हम अमेरिका से ताज़ा तरीन कुछ अपडेट्स लेते हैं कोरोना वायरस के बारे में. कितने पेशेंट्स हैं, कितने कैजुअलिटीज़ हो चुकी हैं, गवर्नमेंट, फेडरल गवर्नमेंट हो या स्टेट्स, वो क्या कर रही हैं इस बारे में. बैजत जिलानी हमारे साथ मौजूद हैं, हमारी अपनी कुलीग, सीनियर ब्रॉडकास्टर, और आज उन्होंने जो एक रिपोर्ट तैयार की है वो इसी पस मंज़र में है कि पूरी दुनिया में इस वक्त कोरोना से मुतालिक क्या मुश्किलात पेश आ रही हैं, दुनिया में मुख्तलिफ ममालिक, मुख्तलिफ हुकूमतें इस रेफरेंस में क्या कर रही हैं. बैजत बहुत शुक्रिया, थैंक यू सो मच आपने हमें.
बहुत शुक्रिया सर, बहुत बहुत सारे अच्छे लफ्ज़ों का बहुत बहुत शुक्रिया. आप काइंड हो, बहुत अच्छे लफ्ज आपने कहे और आपके लिए हम यही कहते हैं कि इतने मुश्किल दिनों में जबकि कोई सूरत पहले नहीं बनती थी, आपने इब्तदा की इसकी कि घर से बैठे हुए ये ताज़ा बिल्कुल प्रोग्राम हर रोज करना जो है घंटे भर.
बस कोशिश है बहजत, आप सबका तावन है. इस वक्त जब हम बहजत प्रोग्राम कर रहे हैं, अमरीका में जो फिगर्स हैं वो ऑलमोस्ट जो है वो 380,000 के करीब पहुँच चुके हैं, 360-370 प्लस हो चुके हैं. दुनिया भर में इसकी जो तादाद है वो 13,80,000 से तजावज़ कर गई है. हम दुनिया में कैजुअलिटीज़ 78,000 और अमेरिका में 11,000 से ऊपर. आप हमें बताएं ज़रा स्पेशली अमेरिका में क्या कहना चाहिए कि परेशानियां हैं. न्यूयॉर्क में जो दो दिन पहले रिपोर्ट आई थी कि कुछ केसेस जो हैं वो डिक्लाइन हुए हैं, नए पेशेंट्स जो रजिस्टर हो रहे थे, लेकिन कल फिर हाईएस्ट नंबर्स ऑफ डेथ्स जो है वो रिपोर्ट हो गया. सो क्या हो रहा है, ज़रा अमरीका को रैप अप करें आप.
अमेरिका को रैप अप करते हैं. मैं पिछले दिनों कल सुनती हूँ इनके इंटरव्यूज भी, गवर्नर जो कोमो है न्यूयॉर्क के, वो बता रहे थे उस वक्त उनका कहना ये था, ये एक दिन पहले की बात है, कि अब जो न्यूयॉर्क में नए केसेस हैं वो एक सतह पर आ गए हैं कि उनमें इजाफा नहीं हो रहा, लेकिन ये देखना बाकी है कि अगर एक दो दिन और यही सूरत हाल बरकरार रहती है तो फिर ये कहेंगे कि कर्व अब नीचे जाएगा, यानी कि केसेस की तादाद कम होनी शुरू हो जाएगी. लेकिन इसका दारोमदार इसी पे है कि अगले दो दिन तक अगर वही सूरत बरकरार रहे कि नए केसेस ना आए और जितनी तादाद है उससे ज्यादा ना बढ़े. इस वक्त जाहिर है कि जैसा कि आप जानते हैं कि न्यूयॉर्क इसका हॉटस्पॉट बना हुआ है. अगले दिनों में ये भी कहा जाता है कि DMV जो कि हमारा इलाका है, जिसमें डिस्ट्रिक्ट ऑफ कोलंबिया, जिसे जो वाशिंगटन का इलाका है, मैरीलैंड का इलाका है और वर्जीनिया का है, कहने के मुताबिक माहरीन का ख्याल है कि ये भी हॉटस्पॉट बन सकते हैं अगले दिनों में.
ये बताइए कि प्रेसिडेंट ट्रंप वो आज एक बार फिर कॉन्फिडेंट साउंड हुए हैं, पूरे एतमाद थे और वो ये कह रहे थे कि शायद जितना तवक्को है लोगों को कि उससे पहले हम ज़िंदगी को बहाल कर सकते हैं. सो उनके इस एतमाद की वजह क्या है, साइंटिस्ट या एक्सपर्ट्स इस बारे में क्या बता रहे हैं.
اس بارے میں مختلف رپورٹیں ہیں. گزشتہ دو روز سے میری بھی نظر سے یہ رپورٹیں گزری ہیں. پہلے ماہرین کہہ رہے تھے کہ امریکہ میں یہ جو ساری صورتحال ہے اس پر جولائی کے بس تک قابو پانا ممکن ہوگا, لیکن کل سے کچھ رپورٹیں ایسی آ رہی ہیں جس میں ماہرین اور ڈاکٹرز جو ہیں اور دوسرے لوگ جو اس چیز کے سلسلے میں صحت کے شعبے سے متعلق وہ کام ہیں, ان کا کہنا یہ ہے کہ اب وہ ایک ماہ پہلے آ گیا ہے, یعنی اب جون کے بس تک ان کو بڑی امید ہے کہ یہ سارا سلسلہ شروع ہو جائے گا. اور اس کی کئی وجوہات ہو سکتی ہیں, مثلا یہ کہ اب صدر ٹرمپ نے جو بریفنگ کرتے ہیں اس میں انہوں نے جو ہیلتھ اور ہیومن سروسز کے قائم مقام انسپیکٹر جنرل ہیں ان کی رپورٹ سے اختلاف انہوں نے کیا. اس میں رپورٹ یہ تھی کہ امریکی اسپتالوں میں جو خدمات انجام دیتا ہے عملہ ان کے لیے حفاظتی ساز و سامان اور ٹیسٹ کٹس کی قلت ہے, لیکن صدر ٹرمپ نے اس کو رد کیا اور کہا کہ امریکہ میں دنیا بھر میں سب سے زیادہ ٹیسٹ کیے جا رہے ہیں. انہوں نے رپورٹوں کو ایک چارٹ بھی دکھایا اور اس میں بتایا گیا ہے کہ امریکہ میں کرونا وائرس کے 1,790,000 ٹیسٹ کیے جا چکے ہیں, اور انہوں نے یہ بھی کہا ہے کہ اس تعداد میں ہر روز 1,25,000 کا اضافہ ہو رہا ہے.
صحیح. آپ نے امریکہ کو بہت اچھے طریقے سے ریپ اپ کیا. اب ذرا کچھ گلمپسز باقی پوری دنیا سے کچھ جھلک ہمیں بتائیے, جاپان میں کیا ہو رہا ہے اور خاص طور پہ جو باقی یورپ کے ممالک ہیں, ہم نے برطانیہ میں اسپیشلی اس پہ بات کر لی ہے, اس کو آپ سکپ کر سکتی ہیں, باقی ملکوں کا ہمیں بتائیے.
جاپان کا آپ نے پوچھا تو جاپان کے متعدد علاقوں میں ہنگامی صورتحال نافذ ہو گئی ہے, اور یہ کیا ہوا ہے کہ شنزو آبے جو وزیر اعظم ہے جاپان کے, انہوں نے ٹوکیو اور جیسے آپ سمجھیں 6 پریفیکچرز, وہاں پر پریفیکچر کہتے ہیں آپ, مطلب میں ریاست تو نہیں کہوں گی لیکن کافی بڑا علاقہ ہوتا ہے, جیسے ڈسٹرکٹ آف کولمبیا کا آپ علاقہ کہہ لیں کہ بڑے بڑے شہروں کو 6 پریفیکچر, ان میں ہنگامی حالت نافذ کرنے کا فیصلہ کیا گیا ہے, اور اس سے عام زندگی اور معیشت پر ظاہر ہے کہ بہت سنگین خدشات ہوں گے, اور انہوں نے ایک ماہ کے لیے یہ ہنگامی حالت نافذ کی ہے ان 6 ٹوکیو میں. آپ جانتے ہیں ٹوکیو کیپٹل سٹی بھی ہے, اور اس کے علاوہ شہریوں کو گھروں میں رہنے کے لیے ہدایت کر دی گئی ہے. $100 ارب کا امدادی پیکج بھی انہوں نے اعلان کیا ہے. تو اس کے بعد یہ ہے کہ اٹلی میں اور اسپین کے بعد دنیا میں آپ کو پتا ہے کہ سب سے زیادہ ہلاکتیں جو ہیں وہ امریکہ میں ہوئی ہیں, اور اس کے بعد برطانیہ میں بھی یہ کافی تھا. اب یہ بات ہوئی ہے کہ وہ جنوبی کوریا میں صورتحال کو بہتر بنانے کا کہا جا رہا ہے, اٹلی اور اسپین میں بھی صورتحال بہتر ہو رہی ہے. جنوبی کوریا کے بارے میں یہ ہے کہ منگل کے روز آج جب ہم بات کر رہے ہیں صرف 47 نئے کیسز سامنے آئے ہیں, لیکن جنوبی کوریائی حکام نے خدشہ ظاہر کیا کہ صورتحال ایک بار پھر بگڑ سکتی ہے. اور اس کے ساتھ ساتھ یہ بھی بتا دیں کہ چین میں جہاں پہ اس وائرس کا کافی خاتمہ ہو گیا تھا وہاں پہ بھی یہ پریشانی کی بات ہو رہی ہے کہ کہیں وہاں پہ دوبارہ وہ صورتحال خراب نہ ہو جائے. اور اب جنوبی کوریا میں ایک بڑی دلچسپ بات ہوئی, انہوں نے کہا کہ کرونا وائرس کے باعث جو کوارنٹین میں رہنے والے لوگ ہیں اب ان کی نگرانی کے لیے انہیں برقی بینڈ پہنایا جائے گا. الیکٹرک بینڈز نہیں ہوتے جسے جیسے قیدیوں کو پہنا دیے جاتے ہیں کہ ان کی نقل و حرکت پر نظر رکھی جا سکے. تو اور ایسا ہی جو صورت ہے وہ پیر کے روز امریکی ریاست,
یعنی اگر وہ ہمارے سامنے کے لیے, یعنی اگر وہ ایک سرٹن ایک مخصوص دائرے سے اور اس علاقے سے باہر نکلیں گے تو پھر ان کو کرنٹ لگے گا بجلی کا.
بالکل. تو یہ مغربی ورجینیا میں بھی اٹھایا گیا ہے. مقامی عدالت میں ایک جج نے حکام کو اختیار دے دیا کہ وہ ان افراد کو ٹخنوں پر نگرانی کے برقی بینڈ پہنا لیں جن کے کرونا.
تھینک یو سو مچ بیزت, آپ نے ہمیں اپ ڈیٹ کیا واشنگٹن سے, اور پوری دنیا کی ایک جھلک بھی آپ نے ہمارے سامنے رکھی. آپ کا بہت شکریہ.
بہت بہت شکریہ کہ میرے مجھے آپ اس پروگرام میں لیتے ہیں اور مجھے بھی اپنے سننے والوں کے ساتھ بات کرنے کا موقع ملتا ہے. تو مور پاور ٹو یور ورک اسد, ایز آئی آلویز سے, تو آل دا بیسٹ.
Thank you Bajaj, thank you so much.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے, آپ نے سامعین پاکستان سے اور امریکہ سے اپڈیٹس لی ہیں. اب چلتے ہیں برطانیہ اور جانتے ہیں کہ وہاں پہ کیا صورتحال ہے. برطانیہ اس لیے خبروں میں موجود ہے کہ برطانیہ کے اپنے پرائم منسٹر بورس جانسن وہ گزشتہ روز جب انٹینسو کیئر میں گئے یعنی انتہائی نگہداشت کے وارڈ میں, تو اس کے بعد وہ پوری دنیا میں ایک ہیڈ لائن بنی اور پوری دنیا میں ایک تشویش اور اس کی لہر دوڑ گئی. لیکن بعد میں پھر یہ بتایا گیا کہ ان کو وہاں پہ اس لیے لے جایا گیا تھا کہ ان کو تھوڑا سا آکسیجن فراہم کرنا تھی. ثاقب راجہ برطانیہ سے ہمارے ساتھ موجود ہیں, سینئر صحافی ہیں اور ہم نیوز کے ساتھ آج کل ان کی وابستگی ہے. ثاقب بہت شکریہ آپ کا, ہمیں اپڈیٹس دیجیے گا برطانیہ میں کرونا وائرس سے متعلق کیا صورتحال ہے, کیا کہنا چاہیے کہ ایمرجنسیز ہیں, لوگ کیسے اپنے آپ کو سوشل ڈسٹینسنگ خاص طور پہ جو دیسی جنتا ہے وہ کر پا رہی ہے یا نہیں. لیکن سب سے پہلے پرائم منسٹر بورس جانسن کے حوالے سے کیا اطلاعات مل رہی ہیں؟
سب سے پہلے بورس جانسن پرائم منسٹر جو برطانیہ کے, ان سے ان کے بارے میں یہ بتا دوں کہ کل سے, کل شام سے, بلکہ کل شام 5 بجے برطانیہ ٹائم کے مطابق, کل شام 5 بجے کے بعد سے کوئی اچھی اطلاعات نہیں آ رہی تھی. پھر اچانک 6 بجے کے قریب, 7 بجے کے قریب یہ اطلاع آئی کہ ان کو آئی سی یو میں منتقل کر دیا گیا ہے. تھوڑی دیر بعد یہ بھی, یہ بیسیکلی 10 ڈاؤننگ سٹریٹ سے یعنی کہ پی ایم آفس سے یہ جو ہے اپڈیٹ کی جا رہا تھا. پھر اس میں یہ بتایا گیا کہ پرائم منسٹر جو ہیں ان کو سانس میں تکلیف ہو رہی تھی, جس کے باعث انہیں, چونکہ ہاسپٹلائز تو وہ 2 روز پہلے سے ہو چکے تھے لیکن آئی سی یو میں نہیں تھے. گزشتہ روز جب ان کو سانس میں تکلیف ہوئی ہے, سانس لینے میں, تو اس پر ان کو آئی سی یو میں شفٹ کیا گیا. پھر رات گئے یہ بات سامنے آئی کہ ان کو وینٹیلیٹر پر نہیں کیا گیا بلکہ ان کو ایک اسپیشلسٹ ڈاکٹر, بیسیکلی ان کا ایک سٹیٹمنٹ تھا کہ ایک برج وینٹیلیٹر کے اور نارمل سانس کے درمیان ایک برج جو ہے اس کو کیا گیا ہے, کیونکہ وہ نہ وہ وینٹیلیٹر پہ ہیں اور نہ ہی وداؤٹ وینٹیلیٹر, لیکن وہ ایک آکسیجن مشین انہوں نے بتایا کہ اس کے ذریعے ان کو آکسیجن دی جا رہی ہے,
جیسے نیبولائز کیا جاتا ہے, میبی اس
طرح نیبولائز کیا جاتا ہے. ابھی آج جو ہے جو فورن سیکرٹری جو ڈیلی بریفنگ کرتے ہیں میڈیا کو شام 5 بجے, ان کی سٹیٹمنٹ یہ تھی کہ ان کو وہ وینٹیلیٹر پر نہیں ہے اور اپنا سانس, ان کا اپنا نیچرل طریقے سے سانس جو ہے وہ جاری ہے اور بہت جلد وہ پل آؤٹ کریں گے اس سچویشن سے. یعنی ان کا بیسیکلی وہ کہنا یہ چاہ رہے تھے کہ ان کی حالت جو ہے وہ پہلے سے بہتری کی طرف دکھائی دے رہی ہے. یہ تو تھی پرائم منسٹر کے حوالے سے. اوور آل سچویشن کوئی آج اچھی نہیں رہی. پچھلے 2 روز میں بڑی ایک ہوپ پیدا ہوئی تھی کہ کل جو کیسز تھے, جو اموات تھیں بیسیکلی, وہ اس میں تقریباً 40% کمی دیکھنے کو ملی تھی اس سے پچھلے روز. یعنی اگر 600 کی فگر تھی پرسوں, ڈے بیفور یسٹرڈے, تو وہ تھی تقریباً 600 سے اوپر تھی, اور کل جو تھی گزشتہ روز وہ 400 something تھی, جو کہ کافی ایک فرق نظر آیا پچھلے اس سے 48 گھنٹوں میں. اور جو شرح نئے کیسز کی تھی اس میں بھی تقریباً 50% کمی نظر آئی تھی, کیونکہ ڈے بیفور یسٹرڈے وہ تھی تقریباً 6,000 something اور یسٹرڈے تھی وہ 3,000 something. تو وہ بھی ایک بہت بڑا گراف میں ایک لائن ایک دم سے نیچے ہوئی تھی, جس سے ایک بہت بڑی ہوپ کھڑی ہو گئی تھی کہ شاید اب جو آئندہ ریزلٹس ہوں گے وہ بہتری کی طرف جائیں گے. لیکن آج ایک دم سے پھر شوٹ کیا ہے, جمپ کیا ہے, نئے کیسز میں بھی بہت زیادہ اضافہ ہوا ہے. تقریباً اب تک 786 افراد جو ہیں وہ کرونا وائرس کا شکار ہو چکے ہیں آج گزشتہ 24 گھنٹوں کے دوران.
یہ کافی بڑے نمبر ہیں. آپ بات جاتے ہیں ذرا, یہ لوگ کتنی احتیاط کر رہے ہیں ایک بات, دوسری بات یہ کہ خاص طور پہ جو پاکستانی, انڈین, بنگلہ دیشی, جو ان جو کہنا چاہیے کہ دیسی یا ایشین کمیونٹی ہے, اور زیادہ تر لوگ جو وہاں پہ جو اگر ڈیلی ویجز پہ کام کر رہے ہیں تو ان کے لیے کیا آسانیاں یا مشکلات ہیں وہاں پہ؟
اصل میرا اس میں یہ ایک اپنا اوپینین ہے کہ اس میں صرف دیسی کا یا ایشینز کا فگرز نہیں ہے. میرا خیال ہے کہ مجھے تو ایشینز جو ہیں, دیسی جو ہیں وہ زیادہ نظر آئے ہیں اس پابندی کرتے ہوئے, اور جو یہاں کے مقامی لوگ ہیں, چونکہ آپ کو اندازہ ہوگا کہ ان ملکوں میں دھوپ ایک بڑی یونیک چیز ہے, اور گرم ویدر جو ہے اگر ٹمپریچر 18-19-20 تک ہو جائے تو یہاں پر لوگ گھروں میں بیٹھ ہی نہیں سکتے. اور اسی بات کا ایک خدشہ حکومت کو بھی تھا پچھلے 3-4 دن سے, بار بار وہ کہہ رہے تھے کہ اگلا ہفتہ گرم ہے اور اس میں ہمیں بہت خدشہ ہے کہ لوگ باہر نکلیں گے. اور مجھے بھی مختلف سڑکوں پر میں نے آگے پیچھے دیکھا, بعض جگہ پلے گراؤنڈز میں بچوں کو کھیلتے ہوئے بھی دیکھا. اس طرح یہ نہیں کہہ سکتا میں کہ بہت زیادہ دنیا تھی یا لوگ ایک دم سے باہر آ گئے ہیں. गाड़ियां आज मुझे कदरे, मैं सुबह निकला हूं तो मुझे कदरे ज्यादा नजर आई हैं पिछले दो तीन दिन से, लेकिन इतनी ज्यादा भी नहीं है कि मैं कहूं कि सारी दुनिया या मोस्टली लोग बाहर आ गए हैं। पाबंदी देखें, पाबंदी है भी है, लेकिन अगर किसी को कोई बहुत जरूरी काम है या कहीं जाना है तो आप उसको जज नहीं कर सकते हैं कि गाड़ी में बैठे हुए ये सड़क पे जाने वाला जो है ये किसी काम से जा रहा है या वॉक कर रहा है। लेकिन वेदर गर्म था और सड़क पे वॉक करते हुए लोग पहले से ज्यादा नजर आए, गाड़ियां भी ज्यादा नजर आई और उसमें तकरीबन हर कम्युनिटी के लोग नजर आए थे।
ठीक है, बहुत शुक्रिया साकिब राजा, आप हमारे साथ बर्तानिया से मौजूद थे, आपने मेहमान से अपडेट किया, आपका बहुत शुक्रिया।
थैंक यू सर।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और कोरोना की आलमी वबा के दिनों का हमारा ये खुसूसी प्रोग्राम। सामिन, कोरोना वायरस ने दुनिया में शायद ही कोई ऐसा शोबा हो जिसको मुतासर ना किया हो, हत्ता कि वो लोग जिनका काम कोरोना से मुतासर अफराद का इलाज करना है वो बजात खुद इसका शिकार हो रहे हैं। कराची में सिंध के अंदर एक डॉक्टर, उनका इंतकाल हो चुका है। यहाँ पे अमेरिका के अंदर जो है वो कैजुअलिटीज़ हुई हैं और कई एक लोग जो है मुतासर हुए हैं। कल भी हमने आपके लिए एक रिपोर्ट लेके आए थे जिसमें एक पाकिस्तानी अमेरिकन फैमिली, चार अफराद पर मुश्तमिल, चारों डॉक्टर्स और चारों कोरोना के पेशेंट कोरोना पॉजिटिव हैं। सो इसमें वो भले वो मेडिकल से मुतालिक हों, भले वो दुनिया की क्यादत कर रहे हों, जैसे बोरिस जॉनसन हैं बरतानिया के प्राइम मिनिस्टर हैं, जैसे कैनेडा की खातून अव्वल थी, जैसे जर्मन चांसलर करंतीना में चली गई, आज बरतानिया के वज़ीर ख़ारजा भी करंतीना में चले गए हैं। सो इसी तरह जो शोबिज़ स्टार हैं जो बहुत पॉपुलर होते हैं वो भी इसकी लपेट में आते हुए नज़र आते हैं। पाकिस्तान के स्टार गुलकार सलमान अहमद, उनके बारे में भी बताया जा रहा है कि वो कोरोना पॉजिटिव हैं और वो करंतीना में चले गए हैं। सो कुछ अपडेट्स हम लेते हैं। कराची से वसीम अहमद सिद्दीकी हमारे साथ मौजूद हैं, उन्होंने बड़ी अच्छी एक रिपोर्ट इस बारे में भी कंपाइल की है कि और कौन कौन से जो शोबिज़ के स्टार्स हैं कोरोना से मुतासर हुए हैं। वसीम, बहुत शुक्रिया आपका, हमें बताइएगा सबसे पहले सलमान अहमद के बारे में।
जी थैंक यू सर। एक्चुअली सलमान साहब का नाम पहला शोबिज़ पाकिस्तानी आर्टिस्ट हैं जिनका नाम सामने आया कि वो कोरोना वायरस से मुबतला हुए हैं। हालांकि सलमान अहमद अभी भी अमरीका के शहर न्यूयॉर्क में मुकीम है, लेकिन कराची और पूरे पाकिस्तान में उनकी वायरस से मुतासर होने की खबरें बहुत ज्यादा पढ़ी गई, देखी गई और लोगों ने इसमें अपने कमेंट्स भी किए। लेकिन बहरहाल अभी सलमान अहमद खुद अपने ट्विटर प्रोग्राम में ये कह चुके हैं कि उनका जो टेस्ट था कोरोना का वो पॉजिटिव आया है और अभी वो क्वारंटीनिया में है, आइसोलेट किया हुआ है उन्होंने अपने आप को और किसी से मिल वगैरह नहीं रहे हैं। इसके अलावा जो पाकिस्तानी फिल्मी शख्सियात हैं उनको बड़ा नाम अभी तक सामने नहीं आया, लेकिन भारत में एक आज नाम आ चुका है अब तक। जबकि बॉलीवुड में इद्रीस एल्बा ने भी एक वीडियो प्रोग्राम में अपना टेस्ट उस बताने की तस्दीक की थी। एल्बा ने कहा था कि उन्होंने 4 मार्च में कवामी इज्तमा में शिरकत की थी जिसके बाद उन्हें अपनी सेहत से मुतालिक तशवीश ली और उन्होंने कोरोना वायरस का टेस्ट कराया जो मुस्बत आया। इद्रीस एल्बा की जो अहलिया है बरीना, उनका भी टेस्ट मुस्बत आया है, लेकिन उसके हवाले से कन्फर्मेशन अभी होनी बाकी है। वो जेम्स बॉन्ड की फिल्मों के हवाले से बहुत मशहूर रही हैं और एक और जेम्स बॉन्ड की शख्सियत क्वांटम ऑफ सोलेस की हीरोइन ओल्गा कर, वो भी कोरोना वायरस का शिकार हो चुकी हैं। उन्होंने इंस्टाग्राम पिछले 4 हफ्तों के दौरान में जो तबीयत खराब हुई थी इसके हवाले से बताया था कि उन्हें पहले बुखार आया, उसके बाद उन्हें थकन महसूस हुई जिस पर उन्होंने कोरोना वायरस टेस्ट कराया जो मुस्बत आया है। इससे कबल की अगर बात करें, इससे कबल ऑस्कर अवार्ड याफ्ता बॉलीवुड स्टार टॉम हैंक्स के बारे में भी और उनकी वाइफ के हवाले से भी जो इस वक्त सिडनी में मुफीद में उनके बारे में भी इतलात आ चुकी है कि वो कोरोना वायरस में मुबतला है। टॉम हैंक्स की अहलिया रीटा विल्सन, बॉलीवुड का जाना पहचाना नाम है, वो अपने शौहर के साथ इलाज करा रही है और इस वक्त ऑस्ट्रेलिया में मौजूद है, लेकिन उनका टेस्ट भी मुस्बत आ चुका है। टॉम हैंक्स ने इंस्टाग्राम के जरिए इस बात की तस्दीक की थी कि उनका टेस्ट मुस्बत आया और लास्ट की घर से वो अस्पताल में दाखिल है। अगर मैं थोड़ा सा और पीछे जाऊं तो जो पहली बॉलीवुड शख्सियत थी हॉलीवुड शख्सियत थी वो हैरी पॉटर के हवाले से खबरें आ रही थी कि इसके अदाकार डैनियल रैडक्लिफ भी कोरोना वायरस में मुबतला है, लेकिन बाद में उनके तर्जुमान ने इसकी तरदीद की थी और वो फिर खबरें गलत साबित हुई। लिहाजा ये कुछ नाम है बड़े शो बिजनेस के जो कोरोना वायरस में गिर चुके हैं, उनका शिकार हो चुके हैं और अभी जेरे इलाज है।
बहुत शुक्रिया वसीम सदीकी, आपने हमें अपडेट किया। और कोई शोभा ऐसा नहीं है जैसे कि हमने आपको बताया सामीन कि जो इस वक्त कोरोना वायरस की लपेट में ना हो। लेकिन वसीम, ये जो बाकी यहाँ पे मैंने एक लिस्ट दी थी जिसमें अभी इनिशियल दिन थे कि स्पोर्ट्स के और एथलेटिक्स के लोग जिनके बारे में कहा जाता है कि वो तनोमंद हैं, सेहत हैं, तो नेचुरली उनका इम्यून सिस्टम भी अच्छा है। सो पाकिस्तान में या इंडिया में या उस रीजन में कोई स्पोर्ट्स से वाबस्ता लोगों का भी नाम आया है इस जिम में?
नहीं, स्पोर्ट्स के हवाले से अभी तक कोई ऐसी खबर नहीं आई स्पोर्ट की शख्सियत के हवाले से कि वो कोरोना वायरस में मुबतला हुआ हो, और अगर कोई छोटा मोटा नाम आया हो तो वो इतना ज्यादा मीडिया में हुआ नहीं है। लेकिन ये कहा जा रहा था कि जी स्पोर्ट्स की कई शख्सियत इसमें मुतासर हो सकती हैं, गालिबन वो इम्कान में से एक बात थी, लेकिन अभी तक कोई खुल के नाम सामने नहीं आ सका।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन। और कोरोना की आलमी वबा के दिनों में ये हमारी खसूसी नशरियात हैं। ऐसे में जब आपने बहुत सारी रिपोर्ट सुनी है, बहुत सारी तस्करे दुनिया के मुख्तलिफ इलाकों से हमने अपने कोलीग्स को और अपने साथियों से बात की और कोरोना पे आपको अपडेट किया है, लेकिन एक नज़र डालते हैं कि पाकिस्तान और उस खत्ते के अंदर कोरोना के अलावा क्या कुछ हो रहा है, क्योंकि हमारा बहुत ज़्यादा फोकस रहा है मिलिटेंसी के ऊपर, अफगानिस्तान के अंदर हालात के ऊपर। सो अफगानिस्तान में क्या कुछ हो रहा है, ख़ासतौर पर जो एक बड़ा अमन वायदा अमरीका और तालिबान के दरमियान हुआ था, और उसके बाद चीज़ें कैसे आगे बढ़ रही हैं या तातुल का शिकार हो गई हैं। आज जब हम आपके लिए प्रोग्राम रिकॉर्ड कर रहे हैं, वहाँ पे अफ़गान हुकूमत और तालिबान के दरमियान गुफ्तगू शनीद वो रुक गई है। कैदियों के तबादले के मामले के ऊपर इख्तलाफात संगीन हैं। कमर अब्बास जाफरी साहब हमारे सीनियर और सीनियर ब्रॉडकास्टर, वो इन स्टोरीज़ को फॉलो भी कर रहे हैं, तो ज़रा उनसे रैप अप लेते हैं। जाफरी साहब बहुत शुक्रिया, बताइए कि कोरोना के अलावा वहाँ पे बिलखसूस अफगानिस्तान के अंदर क्या हो रहा है। पिछले 2-4-6 दिनों में हमारे लिसनर्स ने अगर कुछ मिस किया है तो कैसे आप उसको याद कराएंगे?
सूरत हाल असल में ये है कि जो अफगानिस्तान के तालिबान और अमरीका के दरमियान वायदा हुआ था, उसको शुरू से ही अफगान हुकूमत ने डिस्क्रेडिट करने की कोशिश की थी, इसलिए कि इस वायदे के मुताबिक तय ये हुआ था कि जो तालिबान कैदी है कोई 5,000 उनको रिहा कर देंगे, लेकिन उन्होंने रिहा नहीं किया। जो बैन अफगान बातचीत होने वाली थी उसमें भी तातुल पड़ता रहा, होता रहा, और बात किसी नतीजे पर नहीं पहुंच सकी। तालिबान का मतालबा यह है कि आप हमारे कैदी रिहा करें, इसलिए कि अमरीका के साथ जिनका माहदा हुआ है उसमें एक शर्त है, जबकि अफगान गवर्नमेंट जो है अशरफ गनी साहब को ये कहती है कि हम उस माहदे के पाबंद नहीं है। और ये उनके लिए एक ऐसा पॉइंट है कि जहां पर वो समझते हैं कि अगर उन्होंने इस वक्त तो स्टैंड ले लिया तो शायद उनकी जो हैसियत है जो इस वक्त बड़ी मशकूक हो रही है, खासतौर पर अब्दुल्ला साहब की जानिब से एक मुतबादल हुकूमत बनाने के खतरात के पेश नजर वो उसमें कुछ इस्तेहकाम हासिल कर लेंगे, लेकिन ऐसा होना मुमकिन नजर नहीं आता।
सही।
इसलिए कि तालिबान इस वक्त बड़ी स्ट्रेंथ में है, और जब वो ये देखते हैं कि उनके वायदे पर अमल दरामद नहीं हो रहा तो उन्होंने भी अब कार्रवाइयां शुरू कर दी हैं। उस वायदे की एक शर्त ये भी थी कि तशद्दुद में कमी ला जाएगी, लेकिन उसके बरखिलाफ तशद्दुद में बहुत इजाफा हो गया है, और तालिबान अब उस वायदे की बिल्कुल परवाह नहीं करे। खुद तालिबान में 2-3 ग्रुप हैं जिनमें से एक ग्रुप तो इस वायदे को मानता है, दूसरा मानता ही नहीं इस वायदे को, और वो ग्रुप जो है जिसमें मुल्ला उमर का बेटे भी शामिल है, उसका अफगानिस्तान के बेशतर इलाकों पर कंट्रोल है, वो इस वायदे को नहीं मानते।
सही।
तो सिचुएशन इतनी कॉम्प्लिकेटेड है, इतनी पेचीदा हो गई है कि इस वायदे का मुस्तकबिल अब कुछ नजर नहीं आता।
صحیح. تو ایک تو یہ ہوگی افغانستان کی صورتحال. آپ پاکستان کے ریفرنس میں کل آپ کچھ رپورٹس پہ کام کر رہے تھے, بولے وہ ابھی یہ کہنا چاہیے کہ کاشت, خاص طور پہ گندم کی کاشت اور باقی دیگر فصلیں ہیں جن کو اٹھانے کا وقت آ گیا ہے, لیکن بہت نقصان ہوا ہے کراپس کا. سو پاکستان میں کرونا کے علاوہ کیا خبریں ہیں؟
اصل میں جو کراپ ہے اس وقت گندم کی, اس جنوبی پنجاب میں اور سندھ میں تو کٹائی آلریڈی شروع ہو چکی ہے. اگر موسم موسم ٹھیک رہا تو باقی علاقوں میں 15 اپریل سے شروع ہو جائے گی, اور توقع یہ ہے کہ کوئی 23 ملین ٹن گندم اس دفعہ پیدا ہوگا. لیکن جیسا کہ میں نے اپنی رپورٹ میں بھی کہا ہے کہ اگر وہ گندم اسمگل نہ ہوئی جیسے کہ ماضی میں ہوتا رہا ہے, اور ایک بحران پیدا ہوا تھا جس چینی اور گندم کا آپ نے دیکھا کہ ایک رپورٹ سامنے آئی جس میں خود پیچھے آئے کہ بڑے قریبی لوگ شامل ہیں جن کو ایکسپوز کیا, اور پرائم منسٹر نے بہت گریشسلی ان میں سے کسی کو بھی ڈیفینڈ نہیں کیا, بلکہ جو قانون اور قاعدہ تھا اس کو فالو کیا ہے. اگر وہ صورتحال نہ ہوئی اور وہ زمینیں بھی جو ابھی تک مندرج بھی نہیں ہے ریکارڈ میں, وہاں پر بھی بہت بڑی مقدار میں گندم پیدا ہوتا ہے, اگر اس کو بھی شامل کر لی جائے تو پاکستان نہ صرف یہ خود کفیل ہو سکتا ہے بلکہ ایکسپورٹ بھی کر سکتا ہے.
بہت شکریہ قمر عباس جعفری صاحب, آپ نے پاکستان اور افغانستان سے ادر دن کرونا دو ڈیولپمنٹس پہ اپڈیٹ کیا.
بہت شکریہ آپ کا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com. تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور کورونا کی عالمی وبا کے دنوں میں ہماری یہ خصوصی نشریات, اور بات ہم کریں گے ذرا اب امریکہ میں جو صورتحال ہے اور خاص طور پہ کمیونٹی کو جو صورتحال کا سامنا ہے اس کا ہم تجزیہ کریں گے, جائزہ لیں گے. بہت بڑی تعداد میں نیو یارک کے اندر بالخصوص پاکستانی اور جو دیسی کمیونٹی ہے جس کے اندر آپ کہہ سکتے ہیں انڈین, بنگلہ دیشی, وہ اس سے متاثر ہوئی ہے. ہلاکتیں بھی ہو رہی ہیں. کیا وجہ ہے کہ لوگ اپنے آپ کو سوشلی ڈسٹنس نہیں کر پا رہے؟ معاشی طور پہ ہم یہ دیکھتے ہیں کہ تنظیمیں جو ہیں وہ متحرک ہیں, ہیلپ کر رہی ہیں, لیکن آپ کے ذہن میں یہ ضرور سوال آتا ہوگا کہ امریکہ کے اندر کیوں فیملیز کی کیئر کرنا پڑ رہی ہے کمیونٹی کو, کیونکہ پاکستان میں, انڈیا میں جب ہمارے لسنر سنتے ہیں تو اس میں شاید یہاں پہ لوگ تو بہت ویل آف ہوں گے, ان کو کوئی پرابلم نہیں ہے, لیکن امریکہ کے اعداد و شمار یہ بتاتے ہیں, اسٹیٹسٹکس ڈپارٹمنٹ کے اعداد و شمار یہ کہتے ہیں کہ کم از کم 50% امریکیوں کے پاس سیونگ میں ایک ڈالر بھی نہیں ہوتا. جن دو شخصیات سے ہم بات کرنے جا رہے ہیں, جہانگیر خٹک, آپ ان کو ہمارے پروگرامز میں سنتے ہیں, تجزیہ کار, اینالسٹ, جرنلسٹ, اور اس وقت وہ کو ڈائریکٹر ہیں سینٹر فار کمیونٹی اینڈ ایتھنک میڈیا, سٹی یونیورسٹی نیو یارک سے ان کی وابستگی ہے. اسد چودھری صاحب ہمیں جوائن کر رہے ہیں, پریزیڈنٹ ہیں پاکستانی امریکن کانگریس کے, پولیٹیکلی ایکٹیو ہیں, اور اس کے علاوہ اپنے وی لاگ ہیں یا بلاگنگ کے ہیں, اس میں بھی اویئرنیس پہ کام کرتے ہیں, بات کرتے ہیں کمیونٹی رائٹس کے اوپر, بولتے ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. جہانگیر خٹک صاحب, آپ نیو یارک سے ہمارے ساتھ ہیں, بتائیے گا, گزشتہ روز اگرچہ یہ ایک نسبتاً بہتر خبر تھی کہ کچھ نمبرز جو ہیں وہ ڈکلائن پہ ہیں, لیکن کتنی ٹیسٹنگ ہو رہی ہے, کتنے پیشنٹس اس میں سے ایوریج پازیٹیو آ رہے ہیں, ریشو کیا ہے وہاں پہ؟
دیکھیے اشر صاحب, بہت بہت شکریہ اپنے پروگرام میں بلانے کا. دیکھیے اس وقت جس طرح پورے امریکہ میں کرونا وائرس کافی تیزی سے پھیل رہا ہے, کچھ جگہوں پر جس کو وہ کہا جا رہا ہے کہ یہ اپنے پیک پر پہنچ چکا ہے یا پہنچنے والا ہے, تو نیویارک انہی شہروں میں سے ایک ہے جہاں پر کہ خیال ہے کہ نیویارک جو ہے وہ اپنے پیک کے قریب ہے اگر پہنچا نہیں ہے, کیونکہ یہ ڈیٹا جوں جوں اور آئے گا تو اس کے بعد پھر جو ایکسپرٹس ہیں وہ یہ بات اس بات کا تعین کر پائیں گے کہ یہ پیک ہے کہ نہیں ہے, کیونکہ پیک پر جب پہنچ جائے تو پھر ایک اور ڈر یہ ہے کہ پلیٹو بن جائے گا, یعنی کہ نیچے آنے کے بجائے اسی سطح پر رہے گا, یہ بھی ایک ڈر موجود ہے. وجہ آپ نے نمبرز کی اسی سے اس کا تعلق ہے, کیونکہ نیویارک میں نیویارک ریاست میں جو اب تک ڈیٹا سامنے آیا ہے وہ کافی خوفناک ہے. دیکھیے اس وقت تک جو پورے ریاست میں پوری ریاست میں جو آج تک جتنے ٹیسٹ ہوئے وہ 320,000 لوگوں کے ٹیسٹ ہوئے اور اس میں سے 130,000 پوزیٹیو آئے, اور جو پوزیٹیوٹی کا جو ریٹ ہے وہ بڑا ہی خوفناک ہے, کیونکہ خواتین میں اس کا جو شرح ہے پوزیٹیو آنے کی وہ 44.5% ہے اور مردوں میں یہ شرح تقریباً 55% ہے. اور آج صرف کل بلکہ جو کل کے نیا ڈیٹا جو آیا ہے آج کل جو ٹیسٹ ہوئے صرف کل ایک دن میں 8,658 لوگ پوزیٹیو سامنے آئے. اسی طرح جو نیویارک شہر ہے اس کے اندر جو صورتحال ہے وہ انتہائی بری ہے, کیونکہ 130,000 میں سے آدھے سے زیادہ نیویارک میں, یعنی 67,820 جو ہیں وہ آج صبح کے یہ اعداد ہیں صبح 9:30 کے, یہ 67,820
پاکستان میں پیر کی رات کے اور امریکہ میں پیر کی آفٹر نون کے دوپہر یا سپہر کے یہ اعداد شمار ہیں. جی ہاں
یہ اعداد شمار ہیں, اور اس کے مطابق 67,000 تقریباً آپ 68,000 کہہ سکتے ہیں کہ وہ پازیٹیو آئے ہیں, اور اس میں جو ڈیتھ ہیں وہ تقریباً 2500 تک پہنچ گئی ہیں, 2475 تک پہنچ گئی ہیں, لیکن جس سپیڈ سے یہاں پر اموات کی شرح ہے تو خوف یہی ہے کہ اس میں شاید اب تک اور بھی اضافہ ہو گیا ہو. جو عمومی طور پر نیویارک شہر کے اندر اگر آپ دیکھیے تو سب سے زیادہ متاثر علاقہ جو ہے وہ کوئنز ہے. اب ذہن میں رکھیے کہ کوئنز امریکہ کی, نیویارک کی نہیں بلکہ امریکہ کی سب سے ڈائیورس کاؤنٹی ہے. یہاں پر دنیا بھر سے تعلق رکھنے والے جو تارکین وطن ہیں وہ یہاں رہتے ہیں. تقریباً 34% جو کیسز اب تک سامنے آئے ہیں پازیٹیو ان کا تعلق کوئنز بورو سے, اور کوئنز میں بہت بڑی تعداد بنگلہ دیشیوں کی رہتی ہے, پاکستانیوں کی رہتی ہے, کیریبینز رہتے ہیں, افغان رہتے ہیں, انڈین رہتے ہیں, تمام کمیونٹیز رہتی ہیں, لیکن ساؤتھ ایشین کمیونٹی کی کافی بڑی تعداد یہاں رہتی ہے اور وہی اس پہ کافی متاثر.
میں اس میں آتا ہوں کہ ان کے ساتھ ہو کیا رہا ہے, کہ ان کے لیے کیا کیا جا رہا ہے. اسد چودھری صاحب ورجینیا سے ہمارے ساتھ موجود ہیں اور یہ ڈی ایم وی ایریا کہلاتا ہے, یعنی ڈسٹرکٹ آف کولمبیا, میری لینڈ اور ورجینیا, تین ریاستوں کے یہ جو شہری علاقے ایک دوسرے کے ساتھ ملحق ہیں, ملحقہ ہیں. وہاں سے اسد چودھری صاحب ہمیں جوائن کر رہے ہیں, پریزیڈنٹ ہیں پاکستانی امریکن کانگریس کے. اسد صاحب آپ بتائیے گا کمیونٹی کیسے کوپ کر رہی ہے اس سچویشن کو, خاص طور پہ جو لوگ کہنا چاہیے کہ روزانہ اجرت کے ساتھ اپنی زندگی یا اپنا گزر بسر کرتے ہیں, کام نہیں ہو رہا ہے, تو کیسے مینیج کیا جا رہا ہے اور یہاں پہ ریشو کیا ہے اس وبا کا؟
جیسا سب پہلے تو شکریہ آپ کا مجھے پروگرام میں انوائٹ کرنے کا, اور دوسرا یہ ہے کہ جیسے آپ نے ڈیلی ویجز کی بات کی ہے, جیسے آسان الفاظ میں آپ دہاڑی دار لوگ بھی کہتے ہیں, کیونکہ ایک بہت بڑی تعداد جو ہماری کمیونٹی کی موجود ہے یہاں پر وہ اس دہاڑی دار طبقے میں پر مشتمل ہے یہاں پر, تو ان کے لیے یہاں پر صورتحال جو ہے وہ کافی ٹف ہے اس وقت. تھوڑا سا ایک ریلیف یہ ہے کہ یہ ٹائم ایک ایسا تھا کہ اس کے اندر جو ٹیکس ریٹرنز کے جو پیسے آئے ہوئے تھے لوگوں کے پاس کچھ سیونگز موجود تھیں. آپ یہ سوچیے کہ اگر وہ سیونگز نہ موجود ہوتی تو کیا حال ہوتا. اور دوسرا یہ ہے کہ کیونکہ ان امپلائمنٹ بینیفٹس وغیرہ کے لیے اپلائی کیا ہوا ہے تو وہ سسٹم جو ہے وہ, کیونکہ سیلف امپلائڈ لوگ جو ہیں وہ بڑی تعداد میں ہماری کمیونٹی میں موجود ہیں.
تھوڑا سا وضاحت ہم اپنے سامعین کے لیے کر دیں, سیلف امپلائڈ سے مراد یہ ہے کہ جو چھوٹا بزنس ہے, کسی کا اسٹور ہے, کوئی اپنی کیب چلا رہا ہے, سو اس کو سیلف امپلائمنٹ کہتے ہیں.
جی جیسے وہ پہلے لوگ بہت زیادہ گیس اسٹیشنز پر, سیون الیونز پر, اس طرح کی جابز ویزا وغیرہ پر کیا کرتے تھے, لیکن جب سے یہ اوبر وغیرہ سروسز آئی ہیں, لفٹ وغیرہ, تو لوگ اس میں کنورٹ ہو گئے, وہاں پر شفٹ ہو گئے اس کے اندر. تو اس سے نقصان یہ ہوا کہ ان کے جو امپلائمنٹ انشورنس بینیفٹ جو ہیں وہ انہوں نے لوز کیے اپنے, تو اس لیے اب وہ ایک تو انہوں نے اپنا اپلائی کیا ان امپلائمنٹ جو ہے وہ بینیفٹس کے لیے, वो एक तो डिले है यहाँ पर, वो कह रहे हैं कि वर्जीनिया स्टेट
से सिस्टम पे बहुत दबाव है सारे वफाकी इदारे वो भी
गाइडलाइन है जी के वफाक से कोई हमें आएगी जो गाइडलाइंस तो हम फिर आगे चलेंगे, तो लिहाजा वो मामला तो अभी फिलहाल रुका हुआ है। उसके अलावा फेडरल जो ग्रांट आनी है जो जो भी चेक आने हैं वो भी जाहिर है कि अभी तक नहीं पहुंचे लोगों तक। तो बहरहाल एक टफ सिचुएशन है, इसमें कुछ लोग यहाँ पर कुछ तंजीमें काम कर रही हैं, राशन वगैरह दे रही हैं, लेकिन हमारा ये जोर था और पाकिस्तानी अमेरिकन कांग्रेस की तरफ से कि आप राशन के अलावा अगर आप राशन दे रहे हैं तो उसके साथ साथ अमेरिका में सिस्टम काफी ईजी है, लोगों के बैंक अकाउंट्स नंबर लेके आप उनपे पैसे भी ट्रांसफर कर सकते हैं ताकि वो अपनी आजादी के साथ जो करना चाहें वो कर सकें। लेकिन बहरहाल तो आपकी बात को बताता हूँ कि इट्स अ टफ टाइम फॉर द पीपल, और मेन वजह उनकी ये है कि सेविंग्स का ना होना, जैसे आपने प्रोग्राम को शुरू में ही कह दिया है सेविंग्स नहीं है, इसलिए ये टफ टाइम और ज्यादा मुश्किल होता जा रहा है।
जी जहांगीर खटक साहब, कम्युनिटी की ओवरऑल जो कि न्यूयॉर्क तो बिलखसूस ऐसा शहर है जो महंगे तरीन शहरों में जिनका शुमार होता है, और वहाँ पे आपकी रिहाइश बहुत महंगी है, आपका गुजर बसर बहुत महंगा है, कम्युनिटीज़ वहाँ पे रहती हैं, इसी वजह से वो कंजेस्टेड भी है। तो कम्युनिटी की माली हालत क्या है? मैं गुज़श्ता रोज़ फेसबुक के ऊपर बहुत सारे दोस्तों की पोस्ट देख रहा था, नौजवान लोगों की हलाकत हुई है, मौत हुई है, माफ़ी चाहता हूँ बात हुई है, जिनमें ख़ास तौर पर यानी मिड फोर्टीज़ के लोग भी हैं जिनकी उम्र 40 साल से थोड़ी सी ज़्यादा है, और वो एक हफ़्ते के अंदर अंदर जो है उन्होंने कोलैप्स किया है। तो फैमिलीज वहाँ पे कैसे गुजर बसर कर रही है, कम्युनिटीज़ का कोई क्या कोई सपोर्ट सिस्टम है? जैसे हमने फेडरल रिलीफ पैकेज की बात की, क्या वो चेक आना शुरू हुए हैं, नहीं हुए हैं, उसमें क्या मुश्किल आते हैं?
साहब बिल्कुल जिस तरह के चोई साहब ने जिक्र किया, मेरा ख्याल है कि कुछ ऐसे ही सिलसिला हमारे यहाँ न्यूयॉर्क में भी है, और जिस तरह पहले हालातों का आपने जिक्र किया या वो लोग जिन्होंने अपनी जान गंवाई है इस वबा में अब तक, तो एवरेज एज जो आ रही है वो 50 साल है जो कि जिनकी जो है फौत की हुई है।
और ये अमेरिका में बड़ी अलार्मिंग है क्योंकि यहाँ पे औसत उम्र 83 साल से ज्यादा है।
जी हाँ बिल्कुल, और इसमें अभी मैं आपको मजीद ब्रेकडाउन भी दे सकता हूँ कि 0 to 17 एज जो है वो 2% है, 18 to 44% 39% लोग हैं, यानी ये हम जो 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 लोग इससे अफेक्टेड है, 45 to 64 लोग जो है वो 36% है जिनकी एज 45 और 64 के दरमियान है, जिनकी एज 65 और 74 के दरमियान है वो टोटल पॉजिटिव केसेस का सिर्फ 13% है। अब देखिए जो मेजॉरिटी है दैट इज 18 to 44 ईयर एज है उनकी, वो ज्यादा अफेक्टेड है 39%, और अगर आप 18 और 64 को दोनों को मिला ले तो तकरीबन ऑलमोस्ट 80% तकरीबन ये बात पहुंचती है। और फिर जहां तक लोगों की माली मुश्किल का ताल्लुक है तो ये बात दुरुस्त है कि हमारे यहाँ यानी पूरे अमेरिका में आप देखिए जहाँ भी इमिग्रेंट्स रहते हैं अदर देन वो लोग जो कि प्रोफेशनल हैं, प्रोफेशनल भी मेरे ख्याल इससे काफी ज्यादा इम्पैक्ट हुए हैं क्योंकि जो डॉक्टर्स हैं यानी बाकी जो कारोबारी हजरात हैं उन बेचारों को तो कारोबार वैसे ही ठप है, लेकिन इवन खबरें आ रही हैं कि उनके भी मामला बहुत ज्यादा खराब है, बल्कि बड़े बड़े हॉस्पिटल बैंकरप्टसी के लिए अप्लाई कर रहे हैं क्योंकि कोरोना वायरस की वजह से जो नॉन एसेंशियल सर्जरीज और दूसरे जो प्रोसीजर्स होते थे वो तमाम रोक दिए गए, लिहाजा जो हॉस्पिटल्स की बड़ी इनकम का जरिया था वो बंद हो गया, तो हॉस्पिटल्स बैंकरप्टसी और फिर उनके खर्चे भी बहुत ज्यादा हैं क्योंकि इंसानी हमदर्दी के तहत कोई भी आए उसको तो इलाज देना है, उसके वो हेल्प करनी है, तो इसलिए हॉस्पिटल के अमेरिका का ओवरऑल जो सेहत का निजाम है वो अंडर प्रेशर है, कारोबार ठप है तो उसकी वजह से आम आदमी उससे मुतासर है, और चूंकि हमारे जो इमिग्रेंट्स हैं खुसूसन पाकिस्तान से ताल्लुक रखने वाले लोग जो हैं, देखिए न्यूयॉर्क में जो अब आप सिर्फ एक जो लिवरी सर्विस है यानी जो कैब की सर्विस है या जो टैक्सी चलाने वाले लोग हैं उनमें सबसे बड़ी तादाद जो है वो बंगालियों की है न्यूयॉर्क में, और उसके बाद फिर पाकिस्तानी दूसरे या तीसरे नंबर पर आते हैं, अभी उनका भी सारा कारोबार बंद है, उनकी कोई जरिए मुआश नहीं है, अगर किसी ने कुछ पैसे चेक की सूरत में जो टैक्स रिटर्न के दरमियान जो रिफंड आए हैं तो वो तो उनके शायद थोड़ा बहुत चल जाए, लेकिन ऐसे लोग बहुत सारे हैं जिन्होंने अब तक टैक्स फाइल ही नहीं किया और वो लोग बहुत ज्यादा मुश्किल में हैं, तो इसीलिए न्यूयॉर्क शहर में जो शहरी हुकूमत है उन्होंने जब ये स्कूल बंद करने का सवाल उठा था तो उस वक्त शहरी हुकूमत रिजिस्ट कर रही थी स्कूल बंद करने पर, बड़ी क्रिटिसिज्म हो रही थी मेयर पर कि आप क्यों नहीं बंद कर रहे, तो उनका कहना ये था कि जनाब इस शहर में तकरीबन 1 लाख बच्चा ऐसा है جو انتہائی غریب گھرانوں سے تعلق رکھتے ہیں وہ گھر میں کھانا نہیں کھاتے, وہ دو ٹائم کا کھانا اسکول میں کھاتے ہیں, یعنی ناشتہ بھی ان کو اسکول میں ملتا ہے اور لنچ بھی ان کو اسکول میں.
اور یہاں پہ ہمیں تو اپنی کاؤنٹی کی طرف سے, خٹک صاحب, کاؤنٹی کی طرف سے نوٹیفیکیشن آتا ہے کہ, بلکہ مجھے حیرت ہوتی ہے کیونکہ بچہ اسکول میں اگر انرولڈ ہے, کہ ہم کچھ بچوں تک فوڈ جو ہے وہ پہنچا رہے ہیں اسکول اب بھی یہاں پہ, کم از کم یہ فیئرفیکس کاؤنٹی کے اندر. میں
بالکل درست کہہ رہے ہیں.
اب ایک سوال کی جانے والا چاہتا ہوں,
جی
یہاں پہ بھی کمیونٹیز کر رہی ہیں, یہ بڑی اچھی بات ہے. میں ایک سوال کی جانے والا چاہتا ہوں, پاکستان میں بیٹھے ہوئے ہمارے سامعین بہت یہ سوچتے ہوں گے کہ یہ کیسے ہو سکتا ہے کہ امریکہ کے اندر لوگ موجود ہیں, دنیا کی سب سے وائبرنٹ ان کی اکانومی ہے, اور آف کورس پھر دیسی کمیونٹی جب پاکستان میں جاتی ہے, بھارت جاتی ہے, بنگلہ دیش جاتی ہے, تو ان کا ایک لائف اسٹائل نظر آتا ہے, تھوڑا سا پیسہ یا ڈالر جب کنورٹ ہوتے ہیں وہ ریفلیکٹ ہوتے ہیں. لیکن یہ اتنا بڑا مسئلہ ہو گیا ہے, میں ایسا ہی ہائپوتھیسز ہے, آپ اس کو تصدیق یا تردید کریں اس کی, کیا ایسا تو نہیں ہے کہ میجورٹی سسٹم میں ہونے کے باوجود سسٹم کے اندر نہیں ہے؟ جیسے میرے ذہن میں ذاتی طور پہ یہ سوال آتا ہے کہ جاب اگر نہ بھی رہے, جب تک آپ کو فیڈرل ریلیف نہیں ملتا, جب تک کہ آپ کو ان امپلائمنٹ بینیفٹس نہیں ملتے, سو جو ہمارا کریڈٹ کارڈ ہے وہ ہمیں سروائیو کرنے میں مددگار ہو سکتا ہے. کیا ایسی وجہ تو نہیں ہے کہ بعض لوگ مذہبی فلاسفیز کے تابع, بعض لوگ جو ہے وہ صرف یہ کہ سسٹم میں رجسٹر نہ ہونے کے لیے یا ٹیکس سے بچنے کے لیے وہ اپنے آپ کو کمپلیٹلی کہنا چاہیے کہ رجسٹر نہیں کر پاتے اور آج اس کے کانسیکوینسز فیس کرنے پڑتے ہیں؟ جیسے یہاں پہ تو ایک عام آدمی جس کی 50,000 بھی سالانہ انکم ہے, اس کی کم از کم $50,000 کا تو اس کے پاس کریڈٹ کارڈ ہوں گے. سو ایسا کیوں ہو گیا ہے کہ صرف 3 ہفتوں کا بیک اپ بھی نہیں ہے اور بظاہر سوسائٹیز, کمیونٹیز, فیملیز کولیپس کرتی ہوئی نظر آتی ہیں؟ اسد چودھری صاحب.
جی اسد صاحب, ابھی تھوڑی دیر پہلے ذکر ہو رہا تھا کہ جیسے سیلف امپلائڈ لوگ ہیں کمیونٹی میں زیادہ, تو اب ان لوگوں کی جو کریڈٹ لائنز ہوتی ہیں نا, یہ اس معیار کی, اس بڑے کریڈٹ ہائی لیول کی نہیں ہوتی. ان کے چھوٹے کریڈٹ کارڈ ہوتے ہیں 5,000, 2,000, 3,000.
چودھری صاحب, باقی قدر گرامی کی اگر 5,000 بھی ہو تو اس کا مطلب ہے کہ ایک فیملی کے لیے 5 مہینے کا راشن بندوبست ہو سکتا ہے.
پھر میں اس میں ایڈ کرتا چلوں کہ جیسے ابھی ہم زیادہ فوکس کر رہے ہیں کہ جو بہت چھوٹے بزنس مین ہیں, جو جن کی شاپس ہیں, یہ وہ اکثر و بیشتر آلریڈی انہوں نے اپنے کریڈٹ کارڈ سے میکسیمم اماؤنٹس جو ہیں وہ چارج کرا لی ہوتی ہیں اور ان کے تقریباً فل کارڈ چل رہے ہوتے ہیں. اسی طرح حال جو ہے وہ کیش پہ کام کرنے والے یا ڈیلی ویجز والے لوگ ہیں, سیلف امپلائڈ لوگ ہیں, ان کا بھی ہوتا ہے کہ وہ ان کے کریڈٹ کارڈ موسٹلی فلی ہوتے ہیں, تقریباً 75-80%. کیونکہ میں کمیونٹی میں بیٹھتا ہوں, کمیونٹی سے ڈیل کرتا ہوں بزنس کے سلسلے میں بھی, تو موسٹلی لوگ جو ہے ان کے کریڈٹ کارڈ جو ہے نا وہ ٹورڈز لائک اوور 70% فل ہوتے ہیں. سال کے اینڈ پہ کوئی ریٹرن آتا ہے سال کا تو وہ اس کو پے کر دیتے ہیں, پھر آگے چلتے ہیں دوبارہ اگلے سال کی تیاری کرتے ہیں. تو یہ ایک سرکل بنا ہوا ہے, سائیکل کہہ لیں اس کو. اور دوسرا, اس طرح توجہ نہیں دی جاتی جیسے ہم نے خود کہا ہے کہ سسٹم کا حصہ بنا جائے, سیونگس کسی طریقے کے ساتھ کوئی ایسے پلانس خریدے جائیں جس کے اندر آپ سیونگس کی طرف آپ کا جو ہے وہ رجحان ہو. بس وہ کل کی فکر نہیں ہے. آپ نے ذکر کیا پہلے کہ دنیا میں لوگ سمجھ رہے ہوں گے کہ بہت زیادہ عیاشی ہو رہی ہے یہاں پر, تو یہاں پر ٹھیک ہے کوالٹی آف لائف ایوری ڈے جو ہے وہ رن ہوتی ہے ڈے ٹو ڈے بیسس پہ, لیکن بہرحال سیونگز کا رجحان جو ہے یہاں پر ایک خاص طبقہ ہے جس کے اندر بہت کم ہے.
جہانگیر خٹک صاحب, اس جانب آئیے گا.
بالکل, میں بالکل ان سے اتفاق کرتا ہوں کہ ایسا ہی ہے. اور ایک اور مسئلہ یہ بھی ہے کہ ہمارے ہاں دو چیزیں سامنے آ رہی ہیں. ایک تو یہ کہ ہم لوگ اس سسٹم کا حصہ ہیں بھی اور پوری طرح نہیں بھی ہیں. جب میں ہم لوگ کہتا ہوں تو اس کا مطلب تمام نہیں ہے, بلکہ ہماری کمیونٹی کا ایک اچھا خاصا حصہ ایسا ہے مختلف ملک کے مختلف شہروں میں کہ جو اوائڈ کرتا ہے زیادہ ڈاکومنٹیشن کو, یا پھر یعنی میں آپ کو مثال دیتا ہوں کہ میرے پاس کم از کم کتنے سارے لوگ آتے ہیں کہ جی آپ کو تو W2 پر تنخواہ ملتی ہے, تو ہمیں جو ہے وہ کہیں پہ وہ اسپانسرشپ یا کبھی یہ کر دو وہ کر دو. کیوں؟ क्योंकि उन्होंने अपने टैक्स उनसे पूछो जी आपने टैक्स नहीं फाइल किया, आप ही तो काम करते हैं, तो हाँ जी वो तो आपको पता है लेकिन फिर यहाँ पर ऐसे क्या करें।
हालांकि कदा गलामी की माफी, यानी अगर वो टैक्स देंगे तो वो सिस्टम में रजिस्टर होंगे और जिस रेशो से टैक्स दे रहे हैं उनको रिलीफ भी, अनएम्प्लॉयमेंट बेनिफिट्स भी उसी हिसाब से मिलेंगे।
उसी देखिए ना, अभी आप न्यूयॉर्क में इस वक्त अमेरिका में जो नया पैकेज आया है जो प्रेसिडेंट ट्रंप ने अनाउंस किया है, उसके तहत इन्होंने दो बड़े काम किए, बहुत बड़े काम किए। एक तो इन्होंने जो अनएम्प्लॉयमेंट बेनिफिट का जो चेक था, जो उमूमन 500 था पहले, 500 पर वीक था, उसको उन्होंने 600 पर वीक कर दिया, पहली बात। दूसरा बड़ा जो बहुत बड़ा काम है मेरे हिसाब से वो ये था कि अब तक फ्रीलांसर्स नहीं थे बीच में, यानी जो दिहाड़ीदार या मजदूर तबका था वो डायरेक्टली नहीं कर सकता था, बल्कि फर्स्ट ईयर मैं कंपनी में काम कर रहा हूँ और मेरी जॉब चली गई तो मैं अनएम्प्लॉयमेंट बेनिफिट्स के लिए अप्लाई कर सकता था। लेकिन अब जो नया कानून है उसके तहत उन्होंने ये किया है कि कोई भी शख्स जो काम कर रहा है, फर्स्ट ईयर कोई कैब ड्राइव कर रहा है, तो वो भी जाकर अनएम्प्लॉयमेंट बेनिफिट्स के लिए अप्लाई कर सकता है, एंड दैट पर्सन विल बी कंसिडर्ड। लेकिन डेफिनेटली कहीं ना कहीं आपके टैक्स रिटर्न्स, आपकी डॉक्यूमेंटेशन वो कहीं ना कहीं जरूर सामने आएगी। यहाँ पर मैं बेशुमार लोगों को जानता हूँ जो या तो अंडर रिपोर्टिंग करते हैं, पूरी तरह से अपना वो दिखाते नहीं है, तो उसकी वजह से फिर उनको उसी किस्म के बेनिफिट भी कम मिलते हैं। एक और चीज ये कि हमारे यहाँ इसको भी बड़ा मायूस समझा जाता है कि अगर फर्ज किया हुकूमत की तरफ से आपको एक फैसिलिटी हासिल है जिसमें कि आपको वो खाने के पैसे भी देते हैं, अगर आपको बहुत ज्यादा जरूरत हो आपको जो है वो फ्री इंश्योरेंस तो हेल्थ इंश्योरेंस तो देते ही है, इसके अलावा वो आपको अनएम्प्लॉयमेंट बेनिफिट्स के भी अभी इन्होंने आगे कर दिए। हमारे लोग उससे वैसे थोड़ा कतराते भी हैं, अभी अगर कोई इससे इस सिस्टम से फायदा नहीं उठा रहा है, इसके बावजूद के इस सिस्टम में काफी फ्लेक्सिबिलिटी इन्होंने डाल दी है ताकि ज्यादा से ज्यादा लोगों को लाया जा सके, और ऐसे भी कि जो अभी ये 3 तारीख को जो हुकूमत ने नए कर्जों का ऐलान किया है, आई विश के हमारी जो कम्युनिटी की तंजीमें हैं वो थोड़ा इसके मुतहरिक हों, क्योंकि इतना बड़ा ये काम है, $350 अरब के कर्जे अमरीकियों को दिए जा रहे हैं और जिन शराइत पर दिए जा रहे हैं वो अनबिलीवेबल है। यानी अगर फर्ज किया मेरा कारोबार है और मेरे साथ 3 लोग काम करते हैं, तो मैं अप्लाई करता हूँ लोन के लिए और मैं कहता हूँ कि जनाब मैंने अपने घर का मॉर्गेज भी देना है, मैंने अपने बच्चों का ख्याल भी रखना है और मैंने अपने एम्प्लॉयज को भी फायर नहीं करना, तो मैं इस कर्जे को इसके लिए इस्तेमाल करना चाहता हूँ, तो हुकूमत आपको पैसे देगी और उसके बाद फिर वो कर्जा आपके लिए माफ भी कर दिया जाएगा, ये फॉरगिवेबल लोन है। यानी बहुत सारे केसेस में ये फॉरगिवेबल है कि अगर आपने अगर दूसरे का चूल्हा जारी रखा तो हुकूमत आपको बेसिकली इनडायरेक्टली पैसे दे रही है। तो हमारी जो कम्युनिटी की तंजीमें हैं मेरे ख्याल में उनको इस पर थोड़ा सा कोई ट्रेनिंग सेशन वगैरह भी करने चाहिए।
एग्जैक्टली, ये बिल्कुल इसी से
जिन्हें आगाही नहीं है उनको मिले।
बहुत अच्छी तजवीज है असद चौधरी साहब, आप जारी कम्युनिटी के अंदर आपका एक किरदार है, सो कैसे ये तजवीज़ है और कम्युनिटीज को और हमारी जो डिफरेंट पाकिस्तानी अमेरिकन की एसोसिएशंस ऑर्गेनाइजेशंस बनी हुई हैं, आपकी ऑर्गेनाइजेशन का ही हम नाम ले लें, पाकिस्तानी अमेरिकन कांग्रेस है, बाकी इतना है इसना है, सिर्फ कम्युनिटी वेलफेयर नहीं कम्युनिटी एजुकेशन पे कितना फोकस होना चाहिए खासतौर पर इस क्राइसिस के बाद, इतने बड़े बहरान के बाद।
ये पहले तो खटक साहब ने जो बातें की हैं बिल्कुल 100% इनकी बातें दुरुस्त हैं। ये अवेयरनेस की जरूरत है कम्युनिटी में इस वक्त कि आपने अप्लाई कैसे करना है और अप्लाई करना है आपने, ये नहीं है कि आप, मैं बहुत लोगों से मेरी बात हुई कम्युनिटी मेंबर्स थे जिनको ये भी नहीं पता था कि वो ये जो अनएम्प्लॉयमेंट बेनिफिट से अप्लाई कर सकते हैं या नहीं, स्मॉल बिजनेस वाले अप्लाई कर सकते हैं या नहीं, अगर कर सकते हैं तो कैसे कर सकते हैं, उनके अंदर इतनी एबिलिटी नहीं है ना उनके पास, वो इवन की इतनी टेक्नोलॉजी के साथ वो उनको समझने के उनको पता नहीं है कि इसके साथ अप्लाई कैसे किया जा सकता है, तो वो हमसे कह रहे हैं कि जी आप जो है हमें हमारा कर दें। मैंने कहा ये पर्सनल इन्फॉर्मेशन होती है इतनी ज्यादा, हम आपको अवेयरनेस दे सकते हैं, आपके बच्चे स्कूल्स में जाते हैं, लेकिन बहरहाल आपकी बात बिल्कुल दुरुस्त है कि अभी तो ये क्राइसिस का दौर है, इसके अंदर हम जितनी हेल्प कर सकते हैं, जितनी अवेयरनेस पैदा कर सकते हैं वो कर रहे हैं, लेकिन इंशाल्लाह वंस वी गो थ्रू दिस क्राइसिस हम जरूर इसके ऊपर काम करेंगे, कम्युनिटी के साथ इकट्ठे करके वर्कशॉप वगैरह करेंगे ताकि फ्यूचर में अगर खुदा ना खास्ता कोई छोटा सा भी क्राइसिस, अव्वल तो अल्लाह से दुआ है कि क्राइसिस ना आए, लेकिन जिंदगी है इसके अंदर मुख्तलिफ क्राइसिस आते रहते हैं, अगर वो आता है तो उसके लिए आपको प्रिपेयर भी करके रखें और एजुकेट भी करके रखें।
और मैं हमारे सामीन अगर पाकिस्तान में है या अमरीका में हमें नेट पे सुनेंगे, तो जिस सिस्टम में रहते हैं उस सिस्टम को अब्यूज़ यानी उसका गलत इस्तेमाल नहीं करना चाहिए, नाजायज़ फ़ायदा आर्जी हो सकता है लेकिन वो बड़े बहरानों में फिर आपकी मदद नहीं करता है। تو اس کے ساتھ ہی ہم اپنا آج کا یہ سیگمنٹ یہاں پہ ختم کریں گے. جہانگیر خٹک صاحب آپ کا بہت شکریہ, اسد چودھری صاحب آپ نے بھی جوائن کیا, آپ کے بھی ہم ممنون ہیں. اور اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu. تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.